بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، آج آپ قرآن مجید کے سورہ احزاب کی آیت کرمانک 32، 33 اور 34 کی تلاوت اور انواد سنیں گے ایران کے پرخیات قاری ابو القاسمی سے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم، يا نساء النبي لستن كأحد من النساء فلا تخضعن بالقول فيطمع الذي في قلبه مرض وقلن قولا معروفا، وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة وأطعن الله ورسوله، إنما يريد الله ليذهب عنكم الرجس البيت ويطهركم تطهيرا، واذكرن ما يتلى في بيوتكن من آيات الله والحكمة، إن الله كان لطيفا خبيرا، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپا شیل اور دیاوان ہے۔ ہے پیغمبر کی پتنیوں، تم سامان محلاؤں میں سے کسی کی طرح نہیں ہو، یدی تم اللہ کا ڈر رکھو تو کسی ویکتی سے کومل سور میں بات نہ کرو کہ وہ ویکتی جس کے من میں روگ ہے وہ لالچ میں پڑ جائے، اور سدیو بھلی بات کیا کرو اور اپنے گھروں میں ٹک کر بیٹھی رہو اور پچھلے اگیانتا کے کال کی بھانتی بن ٹھن کر باہر نہ نکلو، نماز قائم کرو اور زکات دو اور اللہ اور اس کے پیغمبر کا آگیا پالن کرو۔ ہے پیغمبر کے پریجنوں، اللہ تو بس یہی چاہتا ہے کہ تم سے ہر برائی کو دور رکھے اور تمہیں اس پرکار کا پوتر رکھے جس پرکار پوتر رہنے کا حق ہے۔ اور ہے پیغمبر کی پتنیوں، تمہارے گھروں میں اللہ کی آیتوں اور تتو درشتا کی جن باتوں کی تلاوت کی جاتی ہے انہیں یاد رکھو کہ نشچے ہی اللہ اتینت سوکشم درشی اور خبر رکھنے والا ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستوں، آج منگلوار ہے، رجب کی 13، فروری کی 15 اور بہمن ماہ کی 26 تاریخ۔ کارکرم میں آپ پہلے وشو سماچار سنیں گے۔ وشو سماچاروں کے بعد راجنیتک چرچا کا دینک کارکرم سنوایا جائے گا۔ پھر ہم آپ کو ساپتاہک کارکرم سنوائیں گے، فلسطینی مدعا اور سمادھان۔ ہماری اس سبھا کا انتم کارکرم ہوگا قرآنی قصے۔ تو شوتاؤ، یہ تھی ہمارے آج کے کارکرموں کی روپ ریکھا۔ ہمارے ان کارکرموں کو آپ ویب سائٹ پر بھی دیکھ سکتے ہیں، partstoday.com/HI۔ اپنی پرتکریاؤں کو آپ ہمیں ای میل کے مادھیم سے بھیج سکتے ہیں۔ ہمارا ای میل آئی ڈی ہے hindi@wsirib.ir۔ اب کچھ ہی چھڑوں میں ریڈیو تہران سے وشو سماچار پیش کیے جائیں گے۔ یہ تہران ہے، اب آپ وشو سماچار سنیے۔ بسم اللہ الرحمن الرحیم۔ پہلے آج کے پرمخ سماچاروں کا سارانش۔ حضرت علی علیہ السلام کے شبھ جنم دیوس پر پورے ایران میں خوشی کا ماحول ہے۔ راشٹرپتی نے کہا ہے کہ سوادھین دیشوں کے ساتھ ہم ادھک سے ادھک سمبندھوں کے اچھک ہیں۔ روس کا کہنا ہے کہ یورپ کی تیل منڈی پر اپنا قبضہ جمانے کے لیے امریکہ یوکرین کو پریوگ کر رہا ہے۔ بھارتی کسان یونین کے نیتا نے آشیش مشرا کی ضمانت پر سوال کھڑے کیے ہیں۔ اور اب آپ وستار سے قائم رضوی سے وشو سماچار سنیے۔ 13 رجب آج بہت ہی دھوم دھام کے ساتھ منائی جا رہی ہے۔ منگلوار 15 فروری کو آج ایران سہیت وشو کے بہت سے دیشوں میں حضرت علی علیہ السلام کا جنم دن بہت ہی اتساہ اور شردھا کے ساتھ منایا جا رہا ہے۔ ایران میں راجدھانی تہران کے اترکت دیش کے سبھی نگروں اور بستیوں میں کل سے ہی حضرت علی علیہ السلام کے شبھ جنم دیوس سے سمبندھت کارکرموں کا سلسلہ جاری ہو گیا تھا۔ پوتر نگر مشہد اور قم میں شردھالوؤں کی بہت ادھک سنکھیا ہے۔ کورونا کی گائیڈ لائن کا پالن کرتے ہوئے لوگ سبھاؤں اور کارکرموں میں بھاگ لے رہے ہیں۔ اس شبھ افسر پر لوگ ایک دوسروں کو بدھائیاں دے رہے ہیں۔ راشٹرپتی سید ابراہیم رئیسی نے تہران میں آئرلینڈ کے ودیش منتری سے کہا ہے کہ ہم امریکہ اور کچھ دوسرے یورپی دیشوں سے آئرلینڈ کی سوادھینتا کا سواگت کرتے ہیں۔ راشٹرپتی نے کہا کہ پرسپر سمان کے آدھار پر راشٹر کے ہتوں کی سرکشا ایران کی ودیش نیتی کی پراتھمکتاؤں میں شامل ہے۔ انہوں نے کہا کہ وینا میں جاری وارتا میں بھی ہم بل دے کر کہتے ہیں کہ ایران کے خلاف پرتبندھوں کو سماپت کرتے ہوئے ایرانی راشٹر کے ادھیکاروں کا سمان کیا جانا چاہیے۔ تہران میں آئرلینڈ کے ودیش منتری نے راشٹرپتی سید ابراہیم رئیسی سے ملاقات کے دوران وبھن کھیتروں میں دونوں دیشوں میں موجود سمبھاوناؤں کی اور سنکیت کیا۔ انہوں نے کہا کہ دونوں دیشوں کے بیچ ویاپارک لین دین ورتمان سطح سے بہت ادھک ہو سکتا ہے۔ ودیش منتری نے کہا ہے کہ ہم اپنی کسی بھی ریڈ لائن سے پیچھے نہیں ہٹیں گے۔ विदेश मंत्री का कहना है कि पश्चिमी देशों का रवैया वियना वार्ता के लंबा होने का कारण बना है। विदेश मंत्री अमीर हुसैन अब्दुल्लाहियान ने यूरोपीय संघ की विदेश नीति आयुक्त के साथ टेलीफोन वार्ता की। इस वार्ता में उन्होंने कहा कि पश्चिम की ओर से कुछ उतावलापन, समझौते के टैक्स के साथ छेड़छाड़, वो पुराना खेल दोहराना और अच्छे समझौते के लिए गंभीरता का परिचय न देना वियना वार्ता के लंबे होने का कारण बना है। इस टेलीफोनी वार्ता में यूरोपीय संघ की विदेश नीति आयुक्त ने वियना वार्ता में भाग लेने वाले ईरानी और दूसरे प्रतिनिधि मंडलों के प्रयासों की सराहना की। उनका कहना था कि वियना वार्ता संवेदनशील चरण में पहुंच चुकी है और अब जरूरी है कि समस्त पक्ष लचक दिखाएं और वार्ता को आगे बढ़ाने में एक दूसरे की बढ़कर मदद करें। ईरान का कहना है कि विदेशी हस्तक्षेप के कारण रूस को होने वाली चिंता को हम बहुत अच्छी तरह से समझते हैं। ईरान के विदेश मंत्री ने अपनी रूसी समकक्ष के साथ टेलीफोनी वार्ता में कहा कि हम वर्तमान समय में मॉस्को की चिंता को समझ रहे हैं। उन्होंने कहा कि तेहरान को ये आशा है कि शांतिपूर्ण प्रयासों से वर्तमान संकट का समाधान कर लिया जाएगा। सर्गेई लावरोफ के साथ टेलीफोनी वार्ता में हुसैन अमीर अब्दुल्लाहियान ने कहा है कि इस्लामी गणतंत्र ईरान यूक्रेन संकट से संबंधित परिवर्तनों पर बहुत ही निकट से निगाह रखे हुए है। रूस के पश्चिमी क्षेत्र में यूक्रेन उसका पड़ोसी है। इसी के साथ नेटो के सदस्य देश भी इस तनावग्रस्त क्षेत्र में स्थित हैं। ऐसे में ये क्षेत्र रूस के लिए विशेष महत्व रखता है। इस स्ट्रेटेजिक एवं तनावग्रस्त इलाके में रूस के सैनिक तैनात हैं। अमेरिका का दावा है कि रूस ने यूक्रेन पर हमला करने के लिए सैनिकों को यहां पर तैनात कर रखा है, जबकि रूस हमेशा इसका खंडन करता आया है। रूस का कहना है कि अमेरिका द्वारा यूरोप के तेल बाजार पर नियंत्रण करने के उद्देश्य से यूक्रेन को बलि का बकरा बनाया जा रहा है। रूसी विदेश मंत्रालय की प्रवक्ता ने कहा है कि अमेरिका ने यूक्रेन के मुद्दे को इसलिए हाईलाइट किया है ताकि इसकी आड़ में यूरोप के तेल बाजार पर पूरी तरह से नियंत्रण बनाया जा सके। मारिया जाखारोवा ने मंगलवार को इटली के टीवी चैनल के साथ बात करते हुए कहा है कि गैस पाइपलाइन नॉर्ड स्ट्रीम 2 पर अपना नियंत्रण करने के उद्देश्य से अमेरिका ने यूक्रेन के मुद्दे को लंबे समय से गर्म कर रखा है। उन्होंने कहा कि यूरोप के लिए रूस की गैस सप्लाई सुनिश्चित हो चुकी। रूसी विदेश मंत्रालय की प्रवक्ता का कहना था कि अमेरिका यूक्रेन संकट को बढ़ा चढ़ाकर इस बात का प्रयास कर रहा है कि वो जर्मनी को इस परियोजना से पीछे हटने के लिए विवश कर सके। रूस ने घोषणा की है कि यूक्रेन की सीमा से उसके बहुत से सैनिक वापस जाने लगे हैं। रूस के रक्षा मंत्रालय की ओर से घोषणा की गई है कि यूक्रेन से लगने वाली उसकी सीमा पर तैनात कई सैनिक अपनी छावनियों को वापस जा रहे हैं। फार्स न्यूज के अनुसार यूक्रेन और पश्चिमी देशों के साथ रूस के तनाव के बीच इस देश के राष्ट्रपति व्लादिमीर पुतिन और वहां के रक्षा एवं विदेश मंत्रियों की विशेष बैठक के एक दिन के बाद रूसी संचार माध्यमों में ये खबर आ रही है कि रूस के हालिया सैन्य अभ्यास के बाद यूक्रेन की सीमा के निकट तैनात इस देश के कुछ सैनिकों की वापसी की प्रक्रिया आरंभ हो चुकी है। रूस के रक्षा मंत्रालय ने मंगलवार को बताया कि सैनिकों की कुछ टुकड़ियां अपनी छावनियों की ओर वापस जाने लगी हैं। रूस के राष्ट्रपति और वहां के विदेश एवं रक्षा मंत्रियों के बीच होने वाली विशेष बैठक में व्लादिमीर पुतिन ने यूक्रेन के साथ हालिया तनाव और अमेरिका तथा नेटो के लिए रूस के प्रस्ताव के बारे में सवाल किए। इसके जवाब में रूस के विदेश मंत्री ने कहा कि संयुक्त राज्य अमेरिका ने तनाव समाप्त करने के लिए कुछ ठोस बातें कही हैं। ज़ायोनी शासन के प्रधानमंत्री बहरैन कल पहुंचे। नफ्ताली बेनेट पहली बार अपनी आधिकारिक यात्रा पर बहरैन पहुंचे। कुछ पत्रकारों ने बहरैन पहुंचने और उनके स्वागत की तस्वीरों को सोशल साइटों पर प्रकाशित किया है। बहरैन के विदेश मंत्री ने बहरैन नरेश हमद बिन ईसा आले खलीफा के प्रतिनिधित्व में उनका स्वागत किया। नफ्ताली बेनेट से अभी कई दिन पहले इसराइल के युद्ध मंत्री ने बहरीन की यात्रा की थी, जिसमें बहरीन की तानाशाही सरकार ने इसराइल से कई सुरक्षा सहकारिता पत्रों पर हस्ताक्षर किए थे। अंसारुल्लाह के नेता ने बताया है कि इस्लामी जगत का सबसे बड़ा शत्रु अमरीकी जायोनी गठबंधन है। यमन के अंसारुल्लाह आंदोलन के महासचिव अब्दुल मालिक बदरुद्दीन अलहूसी ने कहा है कि अमरीका और इसराइल का गठबंधन इस्लामी जगत का वास्तविक दुश्मन है। अलमसीरा टीवी चैनल के अनुसार अलहूसी ने सोमवार को यमन के कुछ कबीलों के साथ मुलाकात में कहा है कि इस्लामी समुदायों को सबसे बड़ा खतरा इसी गठबंधन से है। उन्होंने कहा कि हमारे दुश्मनों का प्रयास है कि वे पहले इस्लामी जगत में अपनी पैठ बनाएं। उनका कहना था कि इस काम के लिए उन्होंने सऊदी अरब और यूएई के शासनों का प्रयोग किया है। अंसारुल्लाह आंदोलन के महासचिव के अनुसार हम ये बातें इसलिए कह रहे हैं ताकि आम लोग अमरीकी जायोनी गठबंधन से प्रभावित लोगों की बातों में न आ जाएं। भारतीय किसान यूनियन के नेता ने कहा है कि जिस व्यक्ति पर 5 हत्याओं का आरोप है वो मात्र 3 महीनों में कैसे छूट गया। भारतीय किसान यूनियन के नेता टिकैत ने केंद्रीय गृह राज्य मंत्री अजय मिश्र टेनी के बेटे आशीष मिश्रा की जमानत पर कड़ी प्रतिक्रिया व्यक्त की। लखीमपुर खीरी में राकेश टिकैत ने कहा कि यह कैसा संयोग है कि किसानों की हत्या करने वाला 3 महीनों में जेल से रिहा हो जाता है। उन्होंने कहा कि इस प्रकार के मामले में क्या 3 महीनों में जमानत मिल जाती है। टिकैत ने कहा कि ये किस प्रकार का कानून है, क्या देश में कानून नाम की कोई चीज नहीं है, क्या देश में पदों का दुरुपयोग नहीं किया जा रहा। टिकैत का कहना था कि क्या देश में ऐसा ही शासक चाहिए, क्या किसी आम आदमी को इस प्रकार के केस में इतनी जल्दी जमानत मिल जाती है। उन्होंने कहा कि ये मेरे नहीं बल्कि जनता के सवाल हैं। राकेश टिकैत ने केंद्रीय मंत्री को भी लखीमपुर हिंसा का दोषी बताया। उन्होंने कहा कि अजय टोनी को मंत्रिमंडल से हटाया जाना चाहिए। अमेरिका द्वारा अफगानिस्तान की अरबों डॉलर की संपत्ति को 11 सितंबर के प्रभावितों को देने के बाइडेन सरकार के फैसले की तालिबान ने कड़ी निंदा की है। तालिबान ने अफगानिस्तान की अरबों डॉलर की संपत्ति के एक भाग को 11 सितंबर की घटना के प्रभावितों को दिए जाने के फैसले की कड़ी निंदा की है। तालिबान ने इस फैसले को उकसाने वाली कार्रवाई बताया। बाइडेन सरकार ने ऐलान किया है कि अफगानिस्तान की लगभग 11 अरब डॉलर की संपत्ति में से 3.5 अरब डॉलर की राशि को 11 सितंबर 2001 की घटना के प्रभावितों के बीच बांट दिया जाएगा। तालिबान के प्रवक्ता कहते हैं कि अगर अमेरिका अपने इस निर्णय को व्यावहारिक बनाता है तो फिर हम इस देश के बारे में अपनी नीतियों में पुनर्विचार करने पर बाध्य होंगे। उन्होंने कहा कि अमेरिका ने स्वयं ही अफगानिस्तान की संपत्ति को रोका था और उसे अपने हिसाब से अब वो इधर उधर बांटना चाहता है। इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
ये तेहरान है इस्लामी गणतंत्र ईरान की आवाज।
राजनीतिक चर्चा।
राजनीतिक चर्चा के साथ मैं अख्तर रिजवी आपकी सेवा में उपस्थित हूं। मेरा सलाम स्वीकार कीजिए। हमारी आज की चर्चा के विषय हैं पूरी दुनिया में हजरत अली अलैहिस्सलाम के शुभ जन्म दिवस का जश्न, इस्लामी गणतंत्र ईरान के गृह मंत्री का पाकिस्तान दौरा और बहरीन की क्रांति की 11वीं वर्षगांठ। تو سب سے پہلے ہم چرچا کریں گے حضرت علی علیہ السلام کے شبھ جنم دیوس پر ہونے والے کارکرموں پر. بھارت نینترت کشمیر میں وبھن کھیتروں میں حضرت علی علیہ السلام کے شبھ جنم دیوس کے اوسر پر انیک پرکار کے کارکرم آیوجت ہوئے, جبکہ چھاتراؤں نے حجاب والی مہیلاؤں اور چھاتراؤں کو پھول بانٹے. وسترت رپورٹ کے ساتھ شری نگر سے ہمارے ساتھی سپتے محمد حسن.
بھارت پرشاست جموں کشمیر کے تمام کیندری کھیتروں میں آج امام علی علیہ السلام کے جنم دیوس کے اوسر پر رنگا رنگ سماروہ آیوجت ہوئے, جس میں بھاری سنکھیا میں شردالوں نے بھاگ لیا, جہاں پر دھارمک نیتاؤں نے امام علی علیہ السلام کی زندگی پر وستار کے ساتھ روشنی ڈالی. وہیں پر آج شری نگر کی یونیورسٹی کے باہر لوگوں نے پردے کے اہتمام کے حوالے سے ان لڑکیوں کو گلدستے پیش کیے جو باحجاب تھے. یہاں یہ بات الیکھنی ہے کہ پورے بھارت ورش میں حجاب پر ایک کنٹروورسی آرمبھ ہوئی ہے اور اس حوالے سے جموں کشمیر بھی پربھاوت ہوا ہے. جموں کشمیر کے تمام کھیتروں میں اس پر زبردست غم و غصہ بھی دیکھنے کو ملا, اور اس حوالے سے جموں کشمیر کی کیندری یونیورسٹی, جس کو کشمیر یونیورسٹی کے نام سے پکارا جاتا ہے, کہ باہر ایک زبردست پروگرام آیوجت ہوا جس میں ان لڑکیوں کو گلدستے پیش کیے گئے جو باحجاب تھے. اس اوسر پر جو وہاں پر اپستھت تھے انہیں یہ سمجھایا گیا کہ حجاب اسلام میں کتنا اہمیت کا حامل ہے. اس بیچ امام علی علیہ السلام کے جنم دیوس کے اوسر پر گاٹھی کے تمام کھیتروں میں سباہیں آیوجت ہے, جہاں پر چراغاں بھی کیا گیا ہے, جبکہ لوگ اس حوالے سے جشن منا رہے ہیں. سینٹرل ڈسٹرکٹ بڈگام کے ماگام میں اس حوالے سے ایک بڑی کنٹروورسی پیدا ہوئی ہے. یہاں پر کتھت روپ سے آرمی نے بینرز کے ساتھ چھیڑ خانی کی, جس کے بعد لوگوں نے زبردست پردرشن آرمبھ کیے جو آخری سوچنا آنے تک جاری تھے. اس اوسر پر پردرشنکاریوں اور پولیس میں مڈبیڑوں کے بھی سماچار ہیں. سپتی محمد حسن, ریڈیو تہران, سری نگر.
اور اب چرچا کرتے ہیں گرہ منتری کے پاکستان دورے پر. اسلامی گڑتنتر ایران کے گرہ منتری احمد وحیدی ایک اچ استریہ ششٹ منڈل کے ساتھ پاکستان کے دورے پر تھے, جہاں پر انہوں نے پاکستان کے پردھان منتری, گرہ منتری اور سینا پرمکھ سے دوپکشیہ مدوں سہت مہتوپورن مدوں پر چرچا کی. ایک سمیکشا پیش کر رہے ہیں ہمارے ساتھی قائم رضوی.
اسلامی گڑتنتر ایران کے گرہ منتری نے اپنی اسلام آباد کی یاترا کے دوران سوموار کو اس دیش کے پردھان منتری, گرہ منتری اور سینا پرمکھ سے بھیٹ وارتائیں کی. گرہ منتری احمد وحیدی اور ان کے ساتھ پاکستان کا دورہ کرنے والے پرتنیدھی منڈل نے سیما پربندھن, راجنیتی, آرتھک اور سرکشا سہت وبھن مدوں میں دوپکشی سمبندھوں میں مضبوطی, دوپکشی سہیوگ اور کھیتری پریورتنوں کے بارے میں وچار ومرش کیا. پاکستان کے پردھان منتری نے ایران کے گرہ منتری سے ملاقات میں دونوں پڑوسی دیشوں کے بیچ پراچین سمبندھوں میں سکاراتمک پریورتنوں پر پرسنتا ویکت کی. انہوں نے دوپکشی سمبندھوں کو مضبوط کرنے کے لیے دونوں پکشوں میں موجود سمبھاوناؤں سے بھرپور لابھ اٹھانے پر بل دیا. ایران کے گرہ منتری نے بھی سرکشا, رکشا اور راجنیتک کھیتر میں دونوں دیشوں کے اچھے تتھا میتریپورن سمبندھوں کی اور سنکیت کیا. انہوں نے دوپکشی آرتھک سہیوگ اور موجود سمبھاوناؤں سے لابھ اٹھانے کو بہت ہی مہتوپورن بتایا. ایران اور پاکستان کے بیچ گہرے تتھا مہتوپورن سمبندھ ہیں. دونوں ہی دیشوں کے ادھیکاریوں کے بیچ نرنتر بھیٹ وارتائیں ہوتی رہتی ہیں. اسلامی گڑتنتر ایران کے راشٹرپتی سید ابراہیم رئیسی نے 28 نومبر کو ترکمنستان کی اپنی یاترا کے دوران پاکستان کے راشٹرپتی عارف علوی سے ملاقات میں دوپکشی سمبندھوں میں ادھک وستار پر बल दिया था। इस्लामी गणतंत्र ईरान ने हमेशा से ही पड़ोसी विशेषकर क्षेत्रीय देशों के साथ व्यापारिक सहयोग बढ़ाने को प्राथमिकता दी है। वर्तमान सरकार इस संबंध में बहुत अधिक प्रयास कर रही है। इसी बुनियाद पर ईरान और पाकिस्तान के अधिकारियों ने व्यापारिक संबंधों में विस्तार के लिए 7 नवंबर को 3 सहमति पत्रों पर हस्ताक्षर किए थे। ईरान और पाकिस्तान के बीच हमेशा से निकट द्विपक्षीय सहयोग रहा है, जबकि तेहरान और इस्लामाबाद क्षेत्रीय परिवर्तनों तथा इलाके के हालात पर आपस में निरंतर वार्ताओं का क्रम भी जारी रखे हुए हैं। ईरान और पाकिस्तान के बीच पाए जाने वाले सुरक्षा सहयोग के अंतर्गत आतंकवाद से मुकाबले और दोनों देशों की संयुक्त सीमाओं की रक्षा के लिए सूचनाओं का आदान प्रदान दोनों देशों के अधिकारियों की कार्यसूची में हमेशा सर्वोपरि रहा है।
और अब रुख करते हैं बहरीन का।
ये रेडियो तेहरान की हिंदी सेवा है। और आप सुन रहे हैं कार्यक्रम राजनैतिक चर्चा। समाचारों से एक कदम आगे बढ़ते हुए घटनाओं की तह तक पहुंचने और विभिन्न आयामों को छूने की कोशिश। कार्यक्रम राजनैतिक चर्चा।
बहरीन की क्रांति अपने रास्ते पर जारी है। 11 वर्ष पहले 14 फरवरी के दिन बहरीन के लोगों ने आले खलीफा शासन के खूनी चंगुल से छुटकारा पाने के लिए जन क्रांति शुरू की थी। एक समीक्षा पेश कर रहे हैं हमारे साथी मोहम्मद मेहदी।
14 फरवरी को बहरीन की क्रांति के 11वें वर्षगांठ थी और इस दिन जनता ने आले खलीफा परिवार का मुकाबला करने के लिए एकता पर बल दिया। चौदह फरवरी 2011 को बहरीन की जनता बहरीन की आले खलीफा सरकार के विरुद्ध उठ खड़ी हुई थी। यद्यपि ये क्रांति भी ट्यूनीशिया और मिस्र की क्रांतियों की सफलता के साथ ही शुरू हुई थी, लेकिन बहरीनी जनता के संघर्ष का इतिहास ज्यादातर अरब देशों से अधिक है। ১৯৭১ में बहरीन की स्वाधीनता के साथ ही बहरीन की आले खलीफा सरकार से जनता का संघर्ष भी शुरू हुआ। इस बीच बहरीन की आले खलीफा सरकार विरोधियों को कुछ विशिष्टताएं देने पर मजबूर हुई। बहरीन में शेख ईसा बिन सलमान की मौत और उनके पुत्र व वर्तमान नरेश हमद बिन ईसा के सत्ता में पहुंचने के बाद आले खलीफा शासन की ओर से तनाव को खत्म करने और राजनीतिक स्थिरता पैदा करने के प्रयास आरंभ हुए। हमद बिन ईसा ने फरवरी 2001 में राष्ट्रीय घोषणा पत्र में सुधार के लिए जनमत संग्रह कराने का फैसला किया। बिन सलमान के सुधार के पक्ष में 98.4 मत पड़े। इस सुधार के अंतर्गत चयनित संसद के गठन, पालिकाओं को अलग करने, न्यायपालिका की स्वाधीनता, राजनैतिक महिलाओं के अधिकारों के समर्थन और नागरिक आजादी जैसी चीजों का वादा किया गया था, लेकिन ये घोषणा पत्र 2.5 साल भी नहीं चल सका और आले खलीफा शासन के हाथों इसकी धज्जियां उड़ गईं। अल विफाक पार्टी ने 2006 और 2010 के चुनाव में भाग लिया और क्रमशः 17, 18 और 40 सीटों पर विजय दर्ज की, लेकिन ये भागीदारी देश भर सत्तासीन तानाशाही व्यवस्था को ज्यादा कमजोर करने के मकसद से थी, न कि सहयोग के मकसद से। बहरीन की तानाशाही सरकार वर्ष 2011 के जन क्रांति से बुरी तरह बौखला गई थी, लेकिन उसे ये अंदाजा हो गया था कि देश की ये जन क्रांति मिस्र और ट्यूनीशिया की तरह उसकी सत्ता को उखाड़ फेंकेगी। इसलिए उसने सऊदी अरब, अमेरिका और इसराइल के समर्थन से विरोधियों और विपक्षी दलों کو کسی بھی پرکار کے وشیشتا دینے سے انکار کر دیا۔ بہرحال بحرین کی جنتا کی کرانتی جاری ہے اور آلے خلیفہ شاسن کے بہت ادھک دمن کے باوجود جنتا میدان میں ہے اور اس نے دیش میں لوک تنتر کی استھاپنا کا سنکلپ کر رکھا ہے۔
اور اسی کے ساتھ راجنیتک چرچا کا یہ کارکرم یہیں پر سماپت ہوا۔ دوستوں، آپ سن رہے ہیں ریڈیو تہران کی ہندی سیوا۔ ہماری آج کی سبھا کے انت میں آپ سنیں گے کارکرم قرآنی قصے، کنتو اس سے پہلے پرستوت ہے کارکرم فلسطینی مدعا اور سمادھان۔
فلسطینی مدعا اور سمادھان۔
دوستو، کارکرم فلسطینی مدعا اور سمادھان کے ایک انے کڑے کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہر دادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
شوتاؤ، 70 سال سے ادھک سمے ہو رہا جب سے زانوی شاسن نے اپنے اوید استتو کی گھوشنا کر رکھی ہے۔ جب سے زانوی شاسن نے اپنے اوید استتو کی گھوشنا کی ہے تب سے فلسطینیوں کے خلاف اتیاچاروں کا سلسلہ جاری ہوا ہے اور اب تک جاری ہے، اور یہ گیات نہیں کہ سلسلہ کب تک جاری رہے گا۔
ان 70 وروں کے دوران اسرائیل نے نہ جانے کتنے ہزاروں فلسطینی مہیلاؤں، بچوں، بوڑھوں اور جوانوں کو شہید کر دیا، اور اب بھی آئے دن زیونی سینکوں دوارا فلسطینیوں کے شہید کیے جانے کی خبر آتی رہتی ہے۔ یہی نہیں، 70 وروں کے دوران زیونی شاسن نے نہ جانے فلسطینیوں کی کتنی زمینوں پر قبضہ کر لیا۔ زیونی شاسن نے 70 وروں کے دوران فلسطینیوں کے کئی ہزار مکانوں کو دھوست کر دیا۔ ان ورشوں میں اسرائیل نے نہ جانے کتنے ہزار فلسطینیوں کو جیل میں بند کیا۔ اسرائیل نے جن فلسطینیوں کو جیل میں بند کیا ان میں بوڑھے، بچے، جوان اور مہیلائیں بھی شامل ہیں۔
یہی نہیں، کتنے فلسطینیوں کی اسرائیلی جیلوں میں موت بھی ہو چکی ہے، اور آج بھی کم سے کم 8,000 فلسطینی اسرائیل کی جیلوں میں بند ہیں، اور ان میں دھیان یوگی سنکھیا بچوں کی ہے۔ یہی نہیں، زیونی سینک فلسطینیوں کی کرشی بھومیوں کو نشٹ کرتے ہیں اور ان کے زیتون کے پیڑوں کو کاٹ دیتے ہیں۔ ورش 2007 سے زیونی شاسن نے غزہ پٹی کا ہوا، زمین اور سمندر سے کڑا پرویشن کر رکھا ہے، پرنتو 14 وروں کے کڑے پرویشن کے باوجود فلسطینیوں کے منوبل نہ کیول کم نہیں ہوئے ہیں بلکہ اس میں اور وردی ہو گئی ہے۔ یہی نہیں، اسرائیل نے 40 لاکھ سے ادھک فلسطینیوں کو ان کی ماتری بھوم سے نکال دیا ہے۔ یہ فلسطینی دوسرے دیشوں میں بہت ہی دینی دشا میں شرنارتھی کا جیون ویتیت کر رہے ہیں۔ وہ اپنی ماتری بھوم میں واپس آنا چاہتے ہیں، پرنتو زیونی شاسن انہیں واپس آنے کا ادھیکار نہیں دے رہا ہے۔
کتنی عجیب بات ہے کہ 40 لاکھ فلسطینیوں کو زیونی شاسن نے ان کے گھروں اور ماتر بھومی سے نکال رکھا ہے، اور مانو ادھیکار کی رکشا کا راگ الاپنے والے سارے دیش، سنگٹھن اور سنستھائیں خاموش ہیں۔ انہیں فلسطینی میں کسی پرکار کا مانو ادھیکار کہنا نہیں دکھائی پڑ رہا ہے۔ اس کی مکھیہ وجہ یہ ہے کہ یہ کرتیہ وشو سامراجیہ کی اویدھ سنتان اسرائیل نے انجام دیا ہے۔ اگر کوئی دیش امریکہ، اسرائیل، بریٹن اور دوسرے پشچمی و یورپی دیشوں کی ہاں میں ہاں ملاتا ہے اور وہاں پر لوک تانترک سرکار کے بجائے تاناشاہی سرکار ہو اور وہ دیش مانو ادھیکار کا کھلم کھلا ہنن بھی کر رہا ہو، تب بھی امریکہ اور پشچم و یورپی دیش ارتھ پورن چپی سادے رہتے ہیں۔ اس سمبندھ میں سعودی عرب کی مثال سامنے ہے۔
سعودی عرب نے 26 مارچ 2015 سے یمن پر پاشوک حملہ آرمبھ کر رکھا ہے۔ اس کے اس پاشوک حملے میں دسیوں ہزار یمنی اپنی جان سے ہاتھ دھو چکے ہیں۔ یمن کے نردوش لوگوں کے پتہ نہیں کتنے مکان کھنڈر میں پریورتت ہو چکے ہیں۔ اپچار نہ ہونے کے کارن پتہ نہیں کتنے ہزار یمنیوں کی موت ہو چکی ہے۔ پتہ نہیں کتنے لاکھ یمنی بے گھر ہو چکے ہیں۔ کھادے پدارتھوں، دواؤں اور دوسری چیزوں کی انہیں بھاری کمی کا سامنا ہے۔ یہی نہیں، سعودی عرب نے یمن کا زمینی، سمندری اور ہوائی پریوشن بھی کر رکھا ہے، اور سالوں سے سعودی عرب کا یہ کار سرکشا پریشد کی انمتی کے بنا اور مانواधिकार کی رکشا کے دعوے داروں کے آشیرواد سے جاری ہے۔
دوستو، اگر کوئی دیش سرکشا پریشد کے پرستاو کا اُلنگن کرتا اور وہ امریکہ اور پشچمی و یورپی دیشوں کا ویرودی ہوتا، تب آپ دیکھتے کہ امریکہ اور پشچمی دیش اس دیش کے خلاف کیا کرتے۔ امریکہ، پشچمی و یورپی دیشوں سے پوچھنا چاہیے کہ سعودی عرب یمن کی نردوش جنتا کے خون سے ورشوں سے جو ہولی کھیل رہا ہے، وہ مانواधिकार کی رکشا کی کس شرینی میں آتا ہے۔ مانواधिकार کی رکشا کا راگ الاپنے والے دیشوں سے کوئی یہ پوچھے کہ سعودی عرب نے یمنی جنتا کے خلاف جو حملہ آرمبھ کر رکھا ہے، اس کا دوش و گناہ کیا ہے۔ امریکہ، بریٹین اور پشچمی و یورپی دیشوں سے کوئی یہ پوچھے کہ جو دیش اربوں ڈالر کا ہتھیار سعودی عرب کو دے رہے ہیں، اور انہی ہتھیاروں سے سعودی عرب یمن کے نردوش لوگوں کی ہتیا کرتا ہے، وہ مانواधिकारوں کی رکشا کے کس قانون کے انوسار ہے؟
یہی نہیں، امریکہ، بریٹین اور پشچمی و یورپی دیش سوئم کو ڈیموکریسی کا آدرش سمجھتے ہیں اور دوسرے دیشوں کو ڈیموکریسی کا درس دیتے ہیں، پر یہی درس وہ سعودی عرب کو کیوں نہیں دیتے؟ خود کو ڈیموکریسی کا آدرش سمجھنے والے دیش و شاسن سعودی عرب سہیت دوسری تاناشاہی سرکاروں کا سمرتھن کیوں کرتے ہیں؟ یہی نہیں، مانواधिकार کی رکشا کا راگ الاپنے والے دیشوں کے ساتھ تاناشاہی سرکاروں کے مدھر و گھنشت سمبندھ کیوں ہیں، اور اوید زانوی شاسن عرب اور فارس کھاڑی کے دیشوں کے ساتھ سمبندھوں کو سامان بنانے کے لیے ویاکل کیوں ہے؟ جبکہ اسرائیل نے 70 وشوں سے ادھک سمے سے فلسطین کی مظلوم جنتا کے خلاف اتیاچار کا بازار گرم کر رکھا ہے۔
فلسطینی جنتا پر اسرائیل جو اتیاچار کر رہا ہے وہ جگ جاہر ہے، پرنتو امریکہ، بریٹین اور پشچمی و یورپی دیش کبھی بھی نہیں کہتے کہ فلسطین میں مانواधिकारوں کا ہنن ہو رہا ہے۔ امریکی ودیش منترالے کبھی بھی رپورٹ پرکاشت نہیں کرتا کہ اسرائیل مانواधिकारوں کا ہنن کر رہا ہے، جبکہ یہی امریکہ ان دیشوں کے خلاف مانواधिकारوں کے ہنن کی رپورٹیں پرکاشت کرتا ہے جو اس کی ورچسوادی نیتیوں کو نہ تو سویکار کرتے ہیں اور نہ ہی اس کی ہاں میں ہاں ملاتے ہیں۔
70 سال سے ادھک سمے سے اسرائیل فلسطینیوں پر ظلم کر رہا ہے، اور اس کے ظلم کے خلاف پرتیرودھ کرنے والے فلسطینیوں کو آتنکوادی کہا جاتا ہے۔ کتنی وچتر بات ہے کہ اپنی ماتر بھوم کی رکشا کرنے والوں کو آتنکوادی کہا جاتا ہے، اور جن فلسطینیوں اور زائنیوں نے فلسطینیوں کی زمینوں اور گھروں پر قبضہ کر رکھا ہے، ان کے سمرتھن میں کہا جاتا ہے کہ اسرائیلیوں کو آتم رکشا کا ادھیکار ہے۔ جو لوگ اس پرکار سے اسرائیل کے اوائد کرتیوں و ظلموں کا اوچت درشاتے ہیں، ان سے پوچھا جانا چاہیے کہ کیا آتم رکشا کا ادھیکار کیول ادھگرہنکاری اور ظالم زائنیوں کو ہے؟ وہ کیوں نہیں کہتے ہیں کہ آتم رکشا کا ادھیکار مظلوم فلسطینیوں کو بھی ہے؟ جو لوگ و دیش یہ کہتے ہیں کہ اسرائیل کو آتم رکشا کا ادھیکار ہے، تو ان کا یہ کہنا اسرائیل کا سمرتھن نہیں ہے۔ جو لوگ ظالم کو مظلوم بتا کر اس کا سمرتھن کرتے ہیں، وہ مانواधिकारوں کی رکشا کی کس شرینی میں آتا ہے؟
جو یہ کہا جاتا ہے کہ ہٹلر نے 60 لاکھ یہودیوں کو بھٹیوں میں زندہ جلا کر مار ڈالا ہے، اس لیے یہودی اور اسرائیلی مظلوم ہیں اور ان کا سمرتھن کیا جانا چاہیے، تو اس کے جواب میں کہا جانا چاہیے کہ پہلی بات تو یہ ہے कि अगर हिटलर ने यहूदियों को जिंदा जलाकर मारा है तो इसमें फिलिस्तीनियों या दूसरे देशों और वहां रहने वाले नागरिकों का क्या दोष है। दूसरी बात जो यही कही जाती है कि हिटलर ने 60 लाख यहूदियों को मारा है, तो ये बात भी सही नहीं है, क्योंकि उस वक्त पूरी दुनिया में यहूदियों की संख्या 60 लाख भी नहीं थी। अगर हिटलर ने 60 लाख यहूदियों को मारा है तो वो दुनिया का सबसे बड़ा आतंकवादी है। पर यहाँ सवाल ये उठता है कि अमेरिका, ब्रिटेन, जर्मनी और दूसरे पश्चिमी व यूरोपीय देश कभी भी उसे क्यों आतंकवादी नहीं कहते हैं। दुनिया की कोई भी घटना हो या कोई विषय हो, जब भी कोई उसके बारे में अध्ययन व शोध करना चाहता है तो कोई भी उससे मना नहीं करता है, परंतु पश्चिम में होलोकॉस्ट के बारे में शोध व अध्ययन करना क्यों मना है। अगर कोई होलोकॉस्ट के बारे में कुछ कहता है तो उसे जेल की हवा खानी पड़ती है। फ्रांस के मशहूर बुद्धिजीवी और प्रोफेसर रोजर गैरोडी का उदाहरण सामने है।
पश्चिमी इस्लाम और पैगंबर इस्लाम के अपमान का औचित्य ये कहकर दर्शाया जाता है कि सबको अभिव्यक्त की स्वतंत्रता है। पहली बात तो यह है कि किसी को भी दूसरे का अपमान करने का अधिकार नहीं है, और अगर अभिव्यक्त की स्वतंत्रता का ये मतलब है तो रास्ता चलते व्यक्ति को गाली दीजिए और उसे बुरा भला कहिए तो उसकी जो प्रतिक्रिया होगी उससे अभिव्यक्त की स्वतंत्रता का मतलब समझ में आ जाएगा। अगर पश्चिम में बोलने की आज़ादी है तो होलोकास्ट के बारे में बोलना क्यों मना है? कहीं दाल में काला तो नहीं है? बहुत से विशेषज्ञों का मानना है कि दाल में काला ही नहीं बल्कि पूरी दाल ही काली है। अगर पश्चिम में आज़ादी है तो वहाँ कुछ स्थानों पर मुसलमान महिलाओं के हिजाब पहनने पर प्रतिबंध क्यों है?
बहरहाल जो ये कहा जाता है कि पश्चिम में बोलने की आजादी है, ये पूरी तरह सही नहीं है, क्योंकि पश्चिम में न तो हर बात बोल सकते हैं और न हर कपड़ा पहन सकते हैं। अगर पश्चिम वास्तव में मज़लूम का समर्थक है और यहूदी और ज़ायोनी उसके अनुसार अगर मज़लूम हैं तो उन्हें यूरोप और पश्चिम में बसाया जाना चाहिए था, न कि फिलिस्तीन में, वो भी दूसरों की ज़मीनों और घरों पर कब्जा करके। बहुत से विश्लेषकों का मानना है कि इसराइल जो 70 वर्षों से अधिक समय से फिलिस्तीनियों पर जो अत्याचार कर रहा है वो पश्चिमी देशों के क्रियाकलापों का ही परिणाम है, क्योंकि पश्चिमी देशों ने ज़ायोनी और यहूदियों को फिलिस्तीन में लाकर बसाया है और इसी वजह से उन्होंने इसराइल के हर प्रकार के अपराध पर न केवल मौन धारण कर रखा है बल्कि उसका औचित्य भी दर्शाते हैं।
बहरहाल ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता आयतुल्लाह उज़्मा सैयद अली खामेनेई ने 20 अक्टूबर वर्ष 2000 को फिलिस्तीन समस्या के समाधान के लिए जनमत संग्रह कराए जाने का सुझाव दिया था। सर्वोच्च नेता ने फिलिस्तीनी राष्ट्र को संबोधित करते हुए कहा था कि फिलिस्तीनी राष्ट्र के जवानों ने फिलिस्तीन में जिहाद की पताका लहरा रखी है, वे अपने पूरे अस्तित्व से जिहाद कर रहे हैं। मैं फिलिस्तीनी भाई बहनों से कहता हूँ कि आप अपने जिहाद को जारी रखिए। ईरान के इस्लामी क्रांति के सर्वोच्च नेता फिलिस्तीन की आज़ादी के लिए जिहाद जारी रखने पर बल देते और कहते हैं, अगर फिलिस्तीन मामले का भविष्य कुछ राजनेताओं के हवाले कर दिया जाए तो उसका भी वही अंजाम होगा जो आपने देखा, अपमान पर अपमान, बार बार पीछे हटना।
सर्वोच्च नेता बल देकर कहते हैं कि ज़ायोनी शासन का एक लक्ष्य इस्लामी जगत में फूट डालना है और वो ज़ायोनी शासन से वार्ता को अर्थहीन बताते हैं। इसी प्रकार वो कहते हैं कि बड़ी शक्तियों ने इसराइल का गठन इसलिए किया है ताकि इस्लामी जगत एकजुट न होने पाए, वो इज्जत व प्रतिष्ठा का अनुभव न कर पाए, क्योंकि मुसलमानों के एकजुट होने को वह अपने लिए खतरा समझते हैं। बहरहाल जब तक मानवाधिकारों की रक्षा का राग अलापने वाले अतिग्रहणकारी ज़ायोनी शासन का समर्थन करते रहेंगे तब तक फिलिस्तीनी जनता पर अत्याचार होते रहेंगे। तो दोस्तों आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، ساپتاہک کاریکرم قرآن قصے کی ایک انیک کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں مریم مہرتادی اور محمد مہدی کا سلام سویکار کیجیے۔
دوستو، آج کے کاریکرم میں ہم آپ کو یہ بتائیں گے کہ پوتر قرآن کے سورہ رات کی 31ویں اور 32ویں آیتیں کس موقع پر نازل ہوئی تھیں۔ مکے کے انیک شروعاتی پیغمبر اسلام کے ساتھ نہ کیول اچھا ویوہار نہیں کرتے تھے بلکہ دن پرتی دن پیغمبر اسلام کے پرتی ان کا ویوہار کٹھور سے کٹھور ہوتا جا رہا تھا، اور وہ پیغمبر اسلام کے ساتھ ابھدر و اشسٹ ویوہار کرتے تھے، ان کا اور ان کے انویائیوں کا مذاق اڑاتے تھے۔ اپنے کتھنوں اور کرموں سے پیغمبر اسلام اور ان کے انویائیوں کو کشٹ پہنچاتے تھے، پرنتو ایشوری کرپا اور دیا کے پرتیمورت پیغمبر اسلام نہ کیول ان کے ابھدر و اشسٹ ویوہار کا جواب نہیں دیتے تھے بلکہ ان کے مارگ درشن کے لیے انتھک پریاس کرتے تھے۔ ان سب کے باوجود انیک ایشوادی ایک بار پھر مل جل کر بیٹھے تاکہ پیغمبر اسلام کو کشٹ پہنچانے کے بارے میں کوئی نیا شاند تیار کر سکیں۔
کافی چنتن منن کے بعد وہ اس بات پر سہمت ہوئے کہ پیغمبر اسلام کو کعبے میں کشٹ پہنچایا جائے۔ یہ سوچ کر وہ سب کعبے کے باہر پیغمبر اسلام کی پرتیکشا میں بیٹھ گئے۔ پیغمبر اسلام اور ان کے کچھ انویائی کعبے کی پریکرما و طواف کر کے لوٹ رہے تھے کہ انیکیشوروادیوں نے پیغمبر اسلام کو اپنی اور بلایا۔ یدپی پیغمبر اسلام ان کے شیطانی لکش سے بھلی بھاتی اوگت تھے، پھر بھی اس آشا کے ساتھ ان کی اور گئے کہ شاید ستیہ کے راستے پر آ جائیں۔
اسی بیچ ایک انیکیشوروادی بڑے گھمنڈ سے زور سے ہنستا اور پیغمبر اسلام کو سمبودھت کر کے کہتا ہے، تو تم سوئم کو ایشوری دوت سمجھتے ہو؟ ہر ایشوری دوت و پیغمبر کے پاس چن ہوتا ہے جس سے پتا چلتا ہے کہ وہ ایشوری دوت ہے۔ تمہارے پاس کیا چیز ہے جس سے یہ سدھ ہوتا ہے کہ تم ایشوری دوت ہو؟ اگر تم یہ چاہتے ہو کہ ہم تم پر ایمان لائیں اور تمہارا انسرن کریں تو ہماری باتوں کو سنو اور اسے پورا کرو۔ اس کے بعد وہ کہتا ہے، اگر تم یہ سوچتے ہو کہ تم ایشوری دوت ہو تو سلیمان بھی ایشوری دوت و پیغمبر تھے اور ہوا ان کے نینترن میں تھی اور اسی طرح بہت سی چیزیں ان کے نینترن میں تھیں۔ اگر تم چاہتے ہو کہ ہم تم پر ایمان لائیں اور تمہارا انسرن کریں تو اگر تم سچے ہو تو ہوا کو ہمارے نینترن میں کر دو تاکہ ہم اس پر سوار ہو کر شام جائیں اور وہاں سے اپنی ضرورت کی چیزیں لے کر اسی دن وہاں سے اپنے شہر لوٹ آئیں۔ تم اگر سلیمان سے بہتر ہو تو تمہیں اس کار میں اکشم نہیں ہونا چاہیے۔ یہ سب کہنے کے بعد اس نے دوبارہ ہنسنا آرمب کر دیا۔
انیک ایشوروادیوں میں سے ایک دوسرے نے زور سے کہا کہ تم دعویٰ کرتے ہو کہ عیسیٰ سے شریشٹھ ہو، اگر ایسا ہے تو تم اپنے ایشور سے کہو کہ وہ ہمارے مردوں کو زندہ کر دے. اس وقت سب سپشٹ ہو جائے گا اور ہم ان سے بات کریں گے تو تمہارے صحیح اور غلط ہونے کا پتہ چل جائے گا. انہیں انیکیشور وادیوں میں ایک ناٹیکت کا بوڑھا انیکیشور وادی بھی تھا جو لاٹھی کے سہارے کھڑا تھا. وہ پیغمبر اسلام کو سمبودھت کر کے کہتا ہے، تم کہتے ہو کہ داؤد پیغمبر سے بہتر ہو. ایشور نے پہاڑوں کو ان کے نینترن میں دے دیا تھا. تم بھی ایشور سے کہو کہ مکے کے پہاڑ تھوڑا آگے آئیں پھر پیچھے چلے جائیں تاکہ ہماری بھومی جو سیمت ہے وہ اور وسترت ہو جائے.
اسی بیچ ایک دوسرے انیکیشور وادی نے کہا کہ ہماری کھیتیاں سوکھ رہی ہیں، اگر تم صحیح کہہ رہے ہو تو ایشور سے کہو کہ پانی کے سوتوں کو جاری کر دے تاکہ ہم اپنی کھیتیوں کی سینچائی کر لیں اور نئی کھیتی کریں اور نئے ورکش لگائیں اور اس سے پھل اگائیں. اسی بیچ ایک دوسرے انیکیشور وادی نے ہنستے ہوئے کہا، ہے محمد، اپنے ایشور سے کہو کہ جو چٹان تمہارے پیر کے نیچے ہے وہ سونا ہو جائے. مجھے سونا بہت پسند ہے، یہی میرے لیے کافی ہے کیونکہ اس کے بعد مجھے روٹی کے لیے ادھر ادھر بھٹکنا نہیں پڑے گا. ایک دوسرے انیکیشور وادی نے جو اب تک چپ تھا اپنے دوست کی بات میں ہاں میں ہاں ملائی اور کہا، ہاں بالکل صحیح بات ہے، ہے محمد تمہیں کیا ہو گیا ہے، کیوں چپ ہو، کیوں کچھ نہیں بول رہے ہو؟ پیغمبر اسلام انیکیشور وادیوں کی ارتھہین باتیں سن رہے تھے. پیغمبر اسلام جانتے تھے کہ یہ انیکیشور وادی ست کی کھوج میں نہیں ہیں، یہ ہٹ دھرمی اور ان لوگوں کی طرح ہیں جو جادوگروں کا کھیل دیکھنے کے لیے جاتے ہیں، اتھا انہیں چمتکار دکھانے کی کوئی ضرورت نہیں ہے کیونکہ وہ مہان ایشور کا سب سے بڑا چمتکار پوتر قرآن دیکھ رہے تھے اور اس کا انکار کر رہے تھے. یہ انیکیشور وادی فرعون کی بھانتی تھے جو ایشوری چمتکار دیکھ رہے تھے کہ حضرت موسیٰ کی لاٹھی ازگر ہو گئی اور دوسرے سانپوں کو نکل گئی، پھر بھی وہ حضرت موسیٰ علیہ السلام پر ایمان نہیں لائے.
حضرت عیسیٰ علیہ السلام کے زمانے کے یہودی اور انیکیشور وادی بھی اس پرکار تھے. انہوں نے اپنی آنکھوں سے دیکھا کہ حضرت عیسیٰ نے مردوں کو زندہ کر دیا، اندھوں کو دیکھنے والا کر دیا اور سفید داغ والوں کو ٹھیک کر دیا، پھر بھی وہ ایمان نہیں لائے اور نہ ہی اس بات کی پشٹی کی کہ حضرت عیسیٰ علیہ السلام ایشوریہ دوت ہیں.
یہی وہ موقع تھا جب پوتر قرآن کے سورہ رات کی 31 اور 32 آیتیں نازل ہوئیں. اس کے بعد پیغمبر اسلام نے ان انیکیشور وادیوں کو سمبودھت کر کے کہا، اس کی سوگند جس کی قدرت و نینترن میں میری جان ہے، اگر تم لوگوں نے جو کہا ہے اگر اس پر آگرہ کیے تو میں اسے انجام دوں گا، کنتو جان لو کہ اگر تمہاری باتوں کو میں نے عملی جامہ پہنا دیا اور اس کے بعد بھی تم ایمان نہیں لائے اور اسی پرکار کفر کرتے رہے تو ایشور تمہیں ایسے عذاب میں گرست کر دے گا جس میں آج تک کوئی گرست نہیں ہوا ہے، یعنی تم لوگ بھی اسی بلا میں گرفتار ہوگے جس میں سمود جاتی کے لوگ گرفتار ہوئے تھے. سمود جاتی کے لوگوں نے اپنے سمے کے پیغمبر حضرت صالح علیہ السلام سے کہا تھا کہ اگر وہ سچے ہیں تو چمتکار سے پہاڑ سے اٹھنے نکالیں. حضرت صالح علیہ السلام نے یہ کار انجام دیا، پرنتو یہ چمتکار دیکھنے کے بعد سمود جاتی نہ کیول ایمان نہیں لائی بلکہ اس اٹھنی کو کاٹ کر کھا گئی. اس کے بعد مہان ایشور نے سمود جاتی پر عذاب نازل کیا اور ایک آسمانی بجلی چمکی جس کے کارن سب کے سب اپنے اپنے گھروں میں گرے اور مر گئے.
دوستو، سورہ رات کی 31 اور 32 آیتوں کا انواد اس پرکار ہے، اگر قرآن کے مادھیم سے پہاڑوں کو چلایا گیا یا زمین کو چیرا گیا یا اس کے مادھیم سے مردوں سے بلوایا گیا تو یہ سب کا سب ایشور کے آدیش سے ہوا، اور جو لوگ ایمان نہیں لائے ان کے لیے ان سب چیزوں کا بھی کوئی لابھ نہیں ہوا، اور اگر ایشور چاہتا تو سب کا مارگ درشن کرتا. تو جو لوگ ایمان نہیں لائے وہ اس بات کو نہیں سمجھے کہ اگر ایشور چاہتا تو سب کا مارگ درشن کرتا، اور جن لوگوں نے کفر کیا انہیں مصیبتوں کا سامنا کرنا پڑا یا ان کے گھروں کے سمیپ ایشوری عذاب نازل ہوا. निसंदेह ईश्वर अपने वादे के खिलाफ वर्जी नहीं करता, और आपसे पहले भी जो पैगंबर थे उनका भी मजाक उड़ाया गया, तो जिन लोगों ने कुफ्र किया हमने उन्हें मौका दिया और उसके बाद उन पर कड़ा अजाब नाजिल किया।
पवित्र कुरान की ये आयत अत्याचारियों की सोच का चित्रण करती है और ये बयान करती है कि अत्याचारी और कुफ्र करने वाले सच्चाई और वास्तविकता के न तो जिज्ञासु थे और न हैं, बल्कि वे अपनी इच्छाओं का अनुसरण करते हैं और उसकी पूर्ति की चेष्टा में रहते हैं। काफिर और अनेकेश्वरवादी पहाड़ों को अपनी जगह से चलने की मांग करते थे, आसमान से किताब लाने की मांग करते थे और मुर्दों से बात करने का आह्वान करते थे। इस प्रकार की बातों व मांगों से उनको कोई लाभ नहीं हुआ।
रोचक बात यह है कि अगर काफिर और अनेकेश्वरवादी महानेश्वर को आमने सामने भी देखते तो भी ईमान न लाते। इस बात व वास्तविकता को उस चमत्कार से समझा जा सकता है जिसे हजरत अली अलैहिस्सलाम ने नहजुल बलागा नामक प्रसिद्ध पुस्तक में बयान किया है। आप फरमाते हैं, कुरैश के सरदार पैगंबर इस्लाम के पास आए और उनकी पैगंबरी को स्वीकार करने के लिए उनसे कहा कि इस पेड़ से कहिए कि वो जड़ से उखड़ जाए और चलकर आए और आपके सामने खड़ा हो जाए। इसके बाद पैगंबर इस्लाम ने कहा कि हे पेड़, तू अगर ईश्वर और प्रलय के दिन पर ईमान रखता है और तू जानता है कि मैं ईश्वरीय दूत हूँ तो उसके आदेश से तू जड़ से निकल जा और मेरे सामने आकर खड़ा हो जा। इसके बाद हजरत अली अलैहिस्सलाम फरमाते हैं कि उस ईश्वर की सौगंध जिसने उन्हें पैगंबर बनाकर भेजा, पेड़ भारी और पक्षियों के उड़ने की आवाज की तरह जड़ से उखड़ गया और चलकर पैगंबर इस्लाम के सामने आकर खड़ा हो गया और उसकी सबसे लंबी शाखाएं पैगंबर इस्लाम के ऊपर और कुछ मेरे ऊपर थीं और मैं पैगंबर इस्लाम के दाहिनी ओर खड़ा था, किंतु कुरैश कबीले के सरदार ये चमत्कार देखकर न केवल ईमान नहीं लाए बल्कि सब ने कहा कि तुम झूठे जादूगर हो। तो दोस्तों, आज के कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
ये रेडियो तेहरान की हिंदी सेवा है। दोस्तों, आपको कार्यक्रम कैसा लगा इस बारे में आप अपने विचार हमें अवश्य लिख भेजिए। हमारा ईमेल आईडी है hindi@wsiribir। तो इसी के साथ हमारी ये सभा यहीं पर संपन्न होती है। आपसे अनुमति चाहते हैं। खुदा हाफिज।
ہوں۔